यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपालमा हिजो एकै दिन 11,000 बढ़ीमा कोरोना संक्रमण पुष्टि। कोरोना परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र कोरोना संक्रमण बढ़दै गएपछि भारतमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान आगामी फेब्रुअरी 28 सम्मका लागि स्थगित।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकम को 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। केही दिन यता कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ। हिजो पनि देशभर 11,352 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 18,087 नमूनाको पीसीआर परीक्षण गर्दा 9,502 र 5,331 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 1,850 जनामा संक्रमण पुष्टि भएको हो। हिजो काठमाडौँमा 4,666 जना, ललितपुरमा 1,019 र भक्तपुरमा 578 जना गरी काठमाडौँ उपत्यकामा मात्रै 6,343 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै हिजो 613 जना संक्रमित निको भएका छन् भने संक्रमित 4 जनाको मृत्यु भएको छ। अहिले देशभर 47,900 बढ़ी सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको पीसीआर परीक्षणका लागि शुल्क घटाएको छ। संक्रमणको लक्षण देखिएकालाई सरकारी अस्पतालहरूमा निशुल्क र लक्षण नदेखिएका तथा अन्य प्रयोजनका लागि परीक्षण गर्न 800 रूपियाँ र निजी प्रयोगशालाहरूमा 1,500 परीक्षण शुल्क तोकिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारका लागि आवश्यक सबै औषधि र उपकरण पर्याप्त रहेको जनाएको छ। मन्त्रालयको हिजोको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोरोना भाइरस विरूद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताउनुभयो।
अहिले नेपालमा आवश्यक पर्ने सबै औषधि उपकरणहरू पर्याप्त रहेको व्यवहार अनुरोध गर्दछु। हाल नेपालमा सिटामोल लगायतका औषधिहरूको कुनै पनि अभाव छैन। त्यसै गरी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत पथलया स्टोरमा 10,00,000 प्यारासिटामोल भण्डारणमा रहेको तथा सरकारी फार्मेसीहरूमा 1 करोड़ भन्दा बढ़ी मात्रामा सिटामोल रहेको छ। प्यारासिटामोल लगायतका अत्यावश्यक औषधिहरूको विवरण तत्काल अध्यावधि गरिराख्न सम्पूर्ण सरकारी अस्पतालहरू र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूलाई समेत निर्देशन गरिसकिएको छ। यसै अनुसार फेरि अनुरोध गर्न चाहन्छु।
मन्त्रालयले कुनै सरकारी अस्पतालमा सिटामोलको कमी भएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने पनि जनाएको छ। स्वास्थ्य सेवा विभागले पनि सिटामोल लगायत अन्य अत्यावश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढ़ाइसकिएको र ठूला अस्पताल र प्रादेशिक अस्पताललाई पनि अत्यावश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढ़ाउन समेत अनुरोध गरेको मन्त्रालयले जनाएको छ। यसैबीच सरकारले कोरोना भाइरस विरूद्धको खोप अवैध रूपमा बेचबिखन गरेको पाइएमा कार्यवाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर अधिकारीले सूचना जारी गर्नुहुँदै कोरोना भाइरस विरूद्धको खोप सरकारले निशुल्क लगाइरहेकाले अवैध रूपमा बेचबिखन गरेको पाइएमा कार्यवाही गर्ने जनाउनुभयो। अवैध रूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने पनि सूचनामा जनाइएको छ। जारी सूचनामा कोरोना विरूद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन प्रहरी पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको छ। सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको पनि मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको छ। पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्यश्वरी, चन्द्र विनायक लगायत मन्दिरमा बढ़ी भीड़भाड़ हुन थालेपछि नित्य र नित्य र नैमित्तिक पूजा मात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो। पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि हिजैदेखि बन्द गरिएको छ। उता गोर्खाको मनोकामना मन्दिरमा भोलिदेखि भक्तजन प्रवेशमा रोक लगाइएको छ। देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ़दै गएपछि संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको मनोकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो। शिक्षक अस्पतालको पूर्व सम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। अस्पताल निर्माणका लागि समितिले विभिन्न स्थानको पूर्व सम्भाव्यता अध्ययन गरेर शिक्षक अस्पताल निर्माणका लागि भरतपुर महानगरपालिका 15 भगवानपुरमा रहेको 21 बिघा जग्गा उपयुक्त हुने निष्कर्ष निकालेको हो। प्रतिवेदन बुझ्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्री परिषदमा लैजाने बताउनुभयो। संघीय शिक्षक अस्पतालका लागि 300 शैय्या क्षमताको अस्पताल निर्माण र सबै क्षेत्रका लाभग्राहीलाई सुविधा लिन सहज होस् भन्ने उद्देश्यले भगवानपुरलाई सिफारिश गरिएको समितिका संयोजक डाक्टर विमल शर्मा चालिसेले जानकारी दिनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ। निगमले गैराती 12 बजेदेखि लागू हुने गरी डिजेल मटीतेल र पेट्रोलमा प्रति लिटर 3 रूपियाँ तथा आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 5 रूपियाँ तथा अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्यमा प्रति किलो लिटर 100 अमेरिकी डलर वृद्धि गरेको हो। मूल्य वृद्धि भएसँगै डिजेल र मटीतेलको मूल्य प्रति लिटर 122 रूपियाँ, पेट्रोलको मूल्य 139 रूपियाँ, हवाई इन्धन आन्तरिकको प्रति लिटर 106 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर 995 अमेरिकी डलर पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। पूर्व प्रधान न्यायाधीश मोहन प्रसाद शर्माको 88 वर्षको उमेरमा हिजो निधन भएको छ। मृगौलाको समस्याबाट पीड़ित पूर्व प्रधान न्यायाधीश शर्माको कमल पोखरी स्थित निवासमा हिजो निधन भएको हो। सरकारी सेवामा 2015 सालमा प्रवेश गर्नुभएका शर्मा अदालतको न्यायाधीश भएर काम गर्दै 2054 चैतदेखि 2056 मक्सिरसम्म नेपालको प्रधान न्यायाधीश भएर कार्यभार सम्हाल्नु भएको थियो। रोजगारीका लागि इजरायल जान छनौट भएका 99 जना नेपाली गैराती इजरायल गएका छन्। कियर गिभर क्षेत्रका लागि छनौट गरिएका 1000 भन्दा बढ़ी कामदार आगामी दिनमा इजरायल जाने परराष्ट्र मन्त्रालयले जनाएको हो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हनान गोल्डबर्ग बीच हिजो भएको वार्तापछि थप क्षेत्रमा पनि कामदार पठाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका वड़ा नम्बर 11 प्रगति नगरमा तिनाउ नदीको ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। हिजो राति खोला छेउको फोहोरको ढिस्कोमा बसेर आगो तापिरहेको समयमा त्यो ढिस्को 81 पल्टिँदा उनीहरू च्यापिएका हुन्। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा स्थानीय 32 वर्षका गणेश थापा र 18 वर्षका शिव थापा रहेका छन्। हिजो साँझ माथि ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरू पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको थियो। तल तटबन्ध बनाउनका लागि खनेको अवस्थामा माथिको ढिस्को खसेको स्थानीयको भनाइ छ। ढिस्कोले पुरिएपछि अन्य स्थानीय भागाभाग गरेका थिए। ढिस्कोमा पुरिएको अवस्थामा 5 जनालाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुन्दालीले जानकारी दिनुभयो। बुटवल वडा नम्बर 11 सदस्य नकुल साईले ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको र तीनजना घाइते भएको बताउनुभयो। तराई मधेसमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। केही दिनदेखि घाम नलागेका कारण चिसो बढ़दा गरीखाने वर्ग मारमा परेका छन्। बाराबाट रंजन यादवको यो रिपोर्ट।
तराईमा शीतलहरसँगै बढ़ेको चिसोले बाराको जनजीवन प्रभावित बनेको छ। बिहानदेखि नै घाम नलाग्ने र पश्चिमबाट चिसो हावा चल्ने गरेका कारण सार्वजनिक स्थलहरूमा मान्छेको उपस्थिति पातलिँदै गएको छ, जसको प्रत्यक्ष मारमा दैनिक आय अर्जन गरी गुजारा गर्ने सर्वसाधारणहरू परेका छन्।
यो ठेला चलाउनुमा हाम्रो गाह्रो लागिरहेछ, चिसो लागिरहेछ, यति जाडो छ, यो हाम्रो घरमा कपडा पनि छैन, यो कपडा पनि हामी सरकारले बाँटिरहेको छैन, वाडाले बाँचिरहेको छैन, दाउराले खसालिरहेको छैन, हाम्रो यति दिक्कत छ हामीहरूको, कसलाई भन्ने केलाई न भन्ने।
यता जाडो प्रभावितहरूको लागि जिल्ला प्रशासन कार्यालय बाह्राले दाउरा र न्यानो कपड़ा वितरण गरिरहेको बाह्राका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले जानकारी दिनुभयो। मौसममा आएको परिवर्तनको कारण सिमरा विमानस्थलमा कुनै किसिमको हवाई उडान हुन सकेको छैन। सिमरा विमानस्थलको कार्यालयले अहिले केही दिन मौसम सफा नभई शीतलहर नै लागिरहने जनाएको छ। सिमरा विमानस्थल कार्यालयका जल तथा मौसम विभाग प्रमुख केशव राज खरेल,
तराई भेलमा 16 तारिखदेखि शुरू भएको होइन, यो चाहिँ अब केही समयसम्म चल्छ भन्नु, अब हनुमान माघको 15 चाहिँ यस्तै हुन सक्छ कि भन्ने।
जनताको सबभन्दा नजिकको सरकार स्थानीय तहको सरकारलाई लिने गरिन्छ, तर 12 16 स्थानीय तहहरूमध्ये कुनै पनि स्थानीय तहले जाडो प्रभावितहरूको राहतको लागि कुनै ठोस योजना ल्याएको देखिँदैन। यसको लागि सरकारले समयमै ध्यान पुर्याउनु पर्ने आवश्यक देखिन्छ। रंजन यादव, रेडियो नेपाल, बारा।
सिन्धुलीका जुनार कृषकहरू सुन्तला जातको फलफूलमा लाग्ने सिट्रस ग्रीनिङ रोगका कारण जुनारको बोट सखापै होला कि भन्ने चिन्तामा छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिकाका अधिकांश कृषकहरूको जुनारको बगैंचामा बोट मर्ने समस्या देखिएपछि उनीहरू चिन्तित बनेका छन्। सिन्धुलीबाट कमल सरला सुनुवारको यो रिपोर्ट।
गोलन्जोर गाउँपालिका सिन्धुलीकी मन्दिरा थापा, जुनारको बगैंचामा बोट मर्ने समस्या रोगको प्रकोप बढेपछि दैनिकी गुजारा गर्ने मुस्किल हुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ।
पोहोर अब हामीले आया 4 लाख रुपियाँ लिएका थियौँ भने अहिले हामीले 20,000 बेचेर अब हाम्रो खाई जीविका टार्ने हो कि, अब हामी जनता चाहिँ साह्रै दुःख र पीड़ितमा परेका छौँ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका जुनारको पकेट क्षेत्र भएकोले त्यस क्षेत्रका कृषकको मुख्य आमदानीको स्रोत नै जुनार हो। मन्दिरालाई जस्तै चिन्ता छ जुनार कृषक मोहन भुजेललाई पनि।
सबै मरो टुप्पाबाट यसरी मर्दै आउने यसको समस्या चाहिँ साह्रै गाह्रो हुनाले समस्या परे हुनाले अब सरकार पक्षले चाहिँ अब के गरी गरिदिने हो।
रामबहादुर बरालले भने वर्षौं लगाएर जुनारको बिरुवा हुर्काएर भविष्यमा राम्रो आमदानी गर्ने सोच्नु भएको थियो, तर जुनारको बोट मर्न थालेपछि भोलिका लागि बाँच्ने आधार नै नरहने हो कि भन्ने चिन्ता छ उहाँलाई।
समय चाहिँ यो बिरुवालाई चाहिँ लागेको छ, त्यति दुःख, त्यति मिहिनेत, त्यति परिश्रम, अब यो रोग आइदिएर चाहिँ यस्तो नष्ट हुँदाखेरि त अब हामीलाई चाहिँ अब बाँच्नेको त कुनै आधारै नहोला जस्तो।
जुनार कृषकहरूले गुनासो गरिरहँदा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले भने सिट्रस ग्रीनिङ रोग लागिसकेपछि यसको उपचार नै नभएकोले रोग लागेका जुनारको बगैंचा नै नष्ट गरेर स्वस्थ बिरुवा रोप्न कृषकलाई सुझाव दिनुहुन्छ।
यसको चाहिँ लागिसकेपछि उपचार छैन र यसलाई नाश गर्नु नै बुद्धिमानी हुन्छ अन्त सर्न नदिनको लागि, र यो सार्ने चाहिँ एउटा सिट्रस सिला भन्ने किरा हुन्छ र यो किरा व्यवस्थापनको लागि यो किराको अनुगमन गर्ने नियन्त्रण गर्ने कुराहरू छँदैछन् र अब यसलाई आन्तरिक नियन्त्रण प्रणालीका कुराहरू, रोगमुक्त बिरुवाहरू रोपणका कुराहरूमा चाहिँ एकदमै ध्यान दिनुपर्ने जरुरी।
जुनारलाई आर्थिक विकासको आधार मानिएको सिन्धुली जिल्ला नेपालको सबैभन्दा बढी जुनार उत्पादन गर्ने जिल्ला हो। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
अब केही अन्तर्राष्ट्रिय समाचार। भारत सरकारले व्यावसायिक अन्तर्राष्ट्रिय उडान फेब्रुअरी 28 स्थगित गर्ने निर्णय गरेको छ। भारतीय उडान मन्त्रालयले परिपत्र जारी गरी कोरोना भाइरसको संक्रमण फैलन थालेपछि फेब्रुअरी 28 लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको जनाएको छ। नागरिक उड्डयन महानिर्देशनालयले यसअघि स्वीकृत भएका अन्तर्राष्ट्रिय सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू नहुने जनाएको छ। निर्णयमा भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी 28 राति 12 बजेसम्मका लागि विस्तार गर्ने उल्लेख गरिएको छ। बढ़दो कोविड संक्रमणलाई नियन्त्रण गर्न भारतले मार्च 2020 अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो। इण्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानून संसदबाट पारित भएको छ। जकार्तामा रहेको अहिलेको राजधानी सारेर कालीमान्थान टापुको तुसान्तरामा लैजाने कानून संसदबाट पारित भएको हो। यसलाई राष्ट्रपति जोको विडोडोको कार्यालयको महत्वपूर्ण उपलब्धिको रूपमा दावी गरिएको समाचार मा जनाइएको छ। इण्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रूपमा रहँदै आएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो सेना प्रवेश गराए पनि युद्ध भने नखोजेको आफूलाई लागेको बताउनु भएको छ। एक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले रूसले पश्चिमा राष्ट्रहरूसँग खेलवाड गरेमा ठूलो क्षति बिहोर्नुपर्ने चेतावनी समेत दिनुभएको छ। अब आर्थिक समाचार।
नेपाली मुद्रा बजारमा लगानी योग्य रकम तरलताको अवस्था सहज हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय बजारमा तरलताको सहजताका लागि नेपाल राष्ट्र बैंकले 31 खर्ब रूपियाँ बराबरको स्थायी तरलता बजारमा उपलब्ध गराएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो समय अगाडि सारेका केही नीतिगत प्रयासहरूका बावजुद पछिल्लो समय तरलता केही सहज हुँदै गएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले बताउनुभयो।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको 6 महिनासम्म करिब 31 खर्ब बजारमा तरलता उपलब्ध गराएको छ र यो स्थायी तरलता सुविधा उपकरणको माध्यमबाट उपलब्ध गराएको छ भने यस बाहेक करिब 3 खर्ब जति रिपो आउटराइट पर्चेज लगायतका उपकरणको माध्यमबाट समेत बजारमा तरलता उपलब्ध गराएको छ। पछिल्लो समय हेर्ने हो भने करिब 60 अर्ब बराबरको पुनर्कर्जा सुविधा बैंकहरूलाई नेपाल राष्ट्र बैंकले उपलब्ध गराइसकेको छ। यसले समेत तरलतामा केही सहजता ल्याउने हाम्रो अपेक्षा हो। यो बाहेक नेपाल सरकारले स्थानीय तहको वाणिज्य बैंकमा रहेको मौद्रातको 80% बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने भन्ने व्यवस्था गरिसकेकोले त्यसले पनि तरलतालाई केही सहज बनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 7 वर्ष यताकै उच्च स्तरमा पुगेको छ। मध्यपूर्वको तेल भण्डारण केन्द्रमा आक्रमण हुँदा आपूर्तिमा असर पर्न सक्ने भन्दै व्यापारीहरू चिन्तित भएपछि तेलको मूल्य वृद्धि भएको हो। संयुक्त अरब इमिरेट्समा यमन हुथी विद्रोहीले ड्रोन आक्रमण गरी 3 वटा इन्धन ट्याङ्कर विस्फोट गराएको थियो। सोमबार अबुधाबी विमानस्थल नजिकै भएको आक्रमणमा 3 जना को निधन भएको थियो। यो मूल्य अक्टोबर 2014 पछिको सबैभन्दा धेरै हो। तेलको मूल्यका लागि अन्तर्राष्ट्रिय बेन्च मार्क मानिने ब्रेन्ट क्रूड बुधबार 1.09% वृद्धि भएर प्रति ब्यारेल 88.46 डलर पुगेको छ। मंगलबार करिब 1% बढेर प्रति ब्यारेल 87.22 डलर पुगेको थियो। बुधबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक 2900 अङ्क तल झरेको छ। बुधबार 38.35 अङ्कले घटेर नेप्से परिसूचक 2898.31 अङ्कमा झरेको हो। मंगलबारको तुलनामा बुधबार शेयर कारोबार रकम पनि उल्लेख्य मात्रामा घटेको छ। बुधबार दिनभर 1,18,37,215 शेयरहरू 6,02,13,11,881 रूपियाँमा किनबेच भएका छन्। बजारमा सोमबार 9.5 अर्ब माथि र मंगलबार 8 अर्ब रूपियाँ माथिको रकम बराबरको शेयरको कारोबार भएको थियो। नेपालमा तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल 2,77,06,000 तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन्। यसमध्ये 1,98,53,000 मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताहरू रहेका छन्। प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालनबाट 15,393 स्थानमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिनुभयो।
एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय T20 क्रिकेटको उपाधि हात पार्न सफल भएको छ। बुधबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफले पुलिसले 21 रनले हराउँदै च्याम्पियन बन्न सफल भएको हो। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले 19.5 ओभरमा सबै विकेट गुमाउँदै 157 रन बनाउन सफल भयो। 158 रनको विजय लक्ष्य पाएको पुलिसले 20 ओभरमा 7 विकेट गुमाउँदै 136 रनमा सीमित हुनु पर्यो। पुलिसका लागि दिपेन्द्र सिंह एरीले सर्वाधिक 65 रन जोड़े। 54 बलको सामना गरेका एरीले 3 चौका र 2 छक्का प्रहार गरे। त्यस्तै दिलीप नाथ 23, आरिफ शेख 12 र अनिल शाह 10 रनमा सीमित हुँदा अन्य खेलाड़ीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफका लागि किशोर महतोले सर्वाधिक 3 विकेट लिए। उनले 4 ओभरमा 17 रन मात्रै खर्चिएका थिए। त्यस्तै अविनाश बोहरा, अमर रौटला र दीपक बोहराले 1-1 विकेटको योगदान गरे। यसअघि एपीएफका लागि अम्बर रौटाले सर्वाधिक 29 रन बनाएका थिए। 15 बलमा 3 छक्का र 2 चौका प्रहार गरेका उनले एपीएफको रन उकासेका हुन्। यस्तै लोकेश बमले 27 रन बनाउँदै सन्दीपले 24 र भुवन कार्कीले 17 रन जोड़े। पुलिसका लागि सागर ढकाल र दिपेन्द्र सिंह एरीले 3-3 विकेट लिए। यस्तै गुलशन झाले 2 विकेट लिँदा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिए। प्रतियोगितामा 10 टोलीको सहभागिता रहेको थियो। नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण मंगलबारबाट शुरू भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा 34 खेलाड़ी सहभागी भएको जनाएको छ। राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुतायरीले बन्द प्रशिक्षणमा 34 खेलाड़ी बोलाएका हुन्। तर मंगलबारबाट शुरू बन्द प्रशिक्षणमा 3 खेलाड़ी आयुष घलान, दिनेश हेन्जन र कमल थापा प्रशिक्षणमा सामेल भएनन्। यसअघि तीनै खेलाड़ी बन्द प्रशिक्षणमा सामेल हुने सूचीमा रहे पनि आयुष र दिनेश चोटका कारण र कमल पारिवारिक कारण टीमबाट बाहिरिएका हुन्। नेपालले अफ्रिकी राष्ट्र मरिसिस विरूद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि तयारी शुरू गरेको हो। नेपालले दशरथ रंगशालामा मरिसिससँग 2 मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल जनवरी 29 र फेब्रुअरी 1 हुनेछ।
गिरिशा उपाध्याय। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश 1 बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा वर्षा हुने र उच्च पहाड़ी भागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.8 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:35 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नु। नेपालमा हिजो एकै दिन 11,000 बढ़ीमा कोरोना संक्रमण पुष्टि। कोरोना परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। बुटवलमा ढिस्कोमा पुरिएर 2 मृत्यु। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र कोरोना संक्रमण बढ़दै गएपछि भारतद्वारा व्यावसायिक अन्तर्राष्ट्रिय उड़ान आगामी फेब्रुअरी 28 लागि स्थगित। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।